अब अल्लाह की सारी बड़ाई को जहन में रखते हुए अगली आयतों को सुनते हैं। आयत 11 तक हम साथ करेंगे, 7 से 11। हम मजमून से के साथ चल रहे हैं क्योंकि इस सूरत के मजमून बहुत सारे हैं, तो एक मजमून की आयतें इकट्ठी करने से इंशाल्लाह फ़ायदा होगा। फरमाया, आमिनु बिल्लाही व रसूलिही, ईमान लाओ अल्लाह और उसके रसूल पर। ये किसको कहा जा रहा है? गैर मुस्लिमों को, काफिरों को? नहीं। अगला हिस्सा बता रहा है कि ये सब कुछ दावत है तो ईमान का कलमा पढ़ने वालों को है। ईमान लाओ अल्लाह और उसके रसूल पर। कैसे? ला तो चुके हैं, कलमा तो पढ़ लिया। फरमाया, वानफिकू मिम्मा जालकुम मुस्तखलफीन फी, और ख़र्च करो इसकी राह में इन मालों से जिनमें इसने तुम्हें अपना नायब बनाया है, यानी उसी के दिए को उसके रास्ते में लगा दो। इससे क्या मुराद है? पहली बात देखिए, आमिनु बिल्लाहि व रसूलिही, ईमान लाने की दावत कभी तो उन लोगों को दी जाती है जो नेमत ईमान से महरूम है, और कभी कभी उनको भी दी जाती है जो हैं तो ईमान वाले लेकिन उसके तकाज़ों को पूरा करने में गफलत और सुस्ती का मुजाहरा करते हैं और इस्लाम को सरबुलंद करने के लिए जिस कुर्बानी की ज़रूरत है वो नहीं करते। वो शौक़ और वो आमादगी उनमें नज़र ही नहीं आती जो उनके ईमान का तकाजा है, और वो उस चीज़ को समझ ही नहीं पाते जो हालात और इशारे उनको बता रहे होते हैं। ऐसे लोगों को अल्लाह ताला कह रहे हैं, आमिनु बिल्लाहि व रसूलिही, ईमान ले आओ अल्लाह और उसके रसूल पर। शऊर के साथ ईमान लाओ, पीछे भी हम पढ़ चुके, या अय्युहल्लज़ीना आमनु आमिनु बिल्लाह, ए ईमान वालो ईमान ले आओ अल्लाह और उसके रसूल पर, अपने दावे को दलील दो। कैसे? वनफिकु मिम्मा जालकुम मुस्तखलफी नफी, और उसमें से खर्च करो जिसमें हमने तुमको जानशीन बना दिया। इस हिस्से का क्या मतलब है? पहली बात जो है कि अंदाज़ बड़ा खूबसूरत है। असल में तो यहाँ दावत दी गई है अल्लाह के रास्ते में खर्च करने की, लेकिन ऐसा प्यारा अंदाज है कि वाकई थोड़ा सा भी शऊर होना तो बंदा अपने दामन को झटक के कहता है, अल्लाह सब कुछ देने को तैयार हूँ। पहला मतलब तो ये है कि जो आज माल तुम्हारे पास है तुम इसके हकीकी मालिक नहीं हो, इसका असल मालिक अल्लाह है। उसने अपना फसलो करम किया कि अपना माल तुम्हें दिया कि तुम इसको मेरे रास्ते में देकर नेकी कमाओ। आपने कभी देखे कुछ गरीब रिश्तेदार होते हैं घरों में, तो कोई अमीर बंदा बजाय इसके कि उनकी इज्जत ख़राब हो कि उनके पास कुछ नहीं, पहले उनको पैसा देते हैं और कहते हैं अब इन पैसों से जाके ख़रीद लो। ये मामला है। अल्लाह को पता है हम फ़कीर हैं। सूरत फातिर में पढ़ चुके, या अय्युहन्नास अंतुमुल फ़ुक़रा इलल्लाहि वहुवल गनीयुल हमीद, ए लोगो तुम फ़कीर हो। तो यहाँ अल्लाह ताला हमें कहता है, देखो मैंने तुम्हें इसलिए दिया है कि तुम्हारी इज्जत बनी रहे, जाओ इस पैसे को मेरे ही रास्ते में खर्च करके अपनी इज्जत बना लो, मैं तुम्हें अजर भी दे दूंगा। और दूसरा इसका मफहूम क्या है कि तुम्हें रब ने जो दिया है ये माल, ये घर, ये जेवर, ये कुछ, ये तुमसे पहले किसी और के थे और आज तुम भी मुस्तहलफ हो, तुम भी इनको छोड़ के चले जाओगे, ये तुम्हारे कब्ज़े में हमेशा नहीं रहेंगी, तुमने भी एक दिन रखते सफ़र बांधना है, उस वक्त ये चीज़ें, ये घर, ये कपड़े, ये जेवर, ये पैसा किसी और का हो जाएगा। तो बेहतर है कि जिन चीज़ों का तुम्हें मालिक बनाया इसको इस्तेमाल कर लो, अपने रब को राज़ी कर लो इससे पहले कि ये चीज़ें तुम्हारे हाथ से चली जाए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसी बात को बड़े खूबसूरत अंदाज में बयान किया। सही मुस्लिम की रिवायत का खुलासा है कि एक सहाबी नबी सल्लम के पास आए, कहते हैं कि अल्लाह के नबी उस वक़्त तिलावत फरमा रहे थे, अल्हाकुमुत तकासुर हत्ता ज़ुरतुमुल मकाबिर, लोगों माल की कसरत ने तुम्हें गाफिल कर दिया। इंसान कहता है माली माली, मेरा माल मेरा माल, हालांकि इंसान के माल में तो बस उतना है जो उसने खा लिया और जिस्म से गंदगी बन के निकल गया और पहन लिया और उसे पुराना कर दिया। पुराने कपड़े जो गठड़े बांध बांध के रखे होते हैं घरों में कि कोई पाकिस्तान जा रहा तो उसको पकड़ा दें कि ले जाओ हमारे उतरन, ये दो चीज़ें हैं अपनी, और जो ये दो भी नहीं करते वो तो और ही बखील है, उन्होंने तो कुछ भी ना खाया पिया। तीसरी चीज़ जो बंदे की है वो जो अल्लाह के रास्ते में सदका किया, ये इसके लिए आखरत का ज़्यादे राह बन गया। फरमाया, इसके अलावा जो कुछ है वो तो जाने वाला है, وَمَا سَوَا ذَلِكَ فَصَاحِبٌ وَتَارِكُهُ لِلنَّاسِ، وہ تو جانے والا ہے اور لوگوں کے لیے تو اس کو چھوڑنے والا ہے۔ یقین آتا اپنے لیے نہیں اس کا یقین آتا، دوسروں کے لیے تو آئے۔ میں سوچتی ہوں کہ بستر پہ انسان پڑا ہو، ڈاکٹروں نے بھی جواب دے دیا ہو، اس وقت بھی اس کو یقین آتا نہیں ہے کہ میں نے یہ چھوڑ جانا ہے، بلکہ اس وقت بھی انسان سوچتا ہے کہ یہ میرا ہے۔ ایک موقع پہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے ایک بکری ذبح کی، اس کا ایک بازو یعنی دستی کا گوشت رکھ لیا نبی صلی اللہ علیہ وسلم کے لیے، باقی سب مسکینوں میں بانٹ دیا۔ جب شام کو اللہ کے نبی آئے تو پوچھا عائشہ، بکری کا کیا ہوا، کوئی چیز بچی یا سب چلی گئی؟ تو کہنے لگی، ما بقی منہا الا کتفہا، کہنے لگی سارا گوشت ختم ہو گیا، بس ایک یہ بازو کا گوشت بچ گیا جو میں نے آپ کے لیے رکھا۔ تو آپ نے فرمایا، پھر اپنا جملہ درست کرو، بقی کلہا غیر کتفہا، کہنے لگے ساری بکری بچ گئی ہے سوائے اس دستی کے گوشت کے۔ یہ ہے مستخلفی نفی فلزین آمنوا منکم، پس جو لوگ ایمان لائے تم میں سے، وانفقوا، اور اللہ کے راستے میں خرچ کیا، لہم اجر کبیر، ان کے لیے بہت بڑا اجر ہے۔ مت سوچیں کہ کسی کنگلے کے نام پر خرچ کیا نعوذ باللہ، یا کسی ایسے کو دیا کہ جس کے پاس اب لوٹانے کے لیے کچھ ہے ہی نہیں، ایسے کو دیا کہ جو زمین و آسمان کا مالک ہے۔ یہاں آپ دیکھیے کہ خرچ کرنے سے مراد عام بھلائی کے کاموں پر خرچ کرنا نہیں ہے، کیونکہ آگے آئے 10 سے پتہ چل رہا ہے کہ یہاں خرچ اس جد و جہد کے مصارف میں خرچ کرنا ہے جو کفر کے مقابلے میں اسلام کو سر بلند کرنے کے لیے رسول اللہ صلی اللہ علیہ وسلم کی قیادت میں برپا تھی۔ خاص طور پہ دو ضرورتیں تھیں اس دور کی جس کی اس وقت مسلمانوں کو ضرورت تھی، ایک جنگی ضروریات تھیں اور دوسرے ان لٹے پٹے مسلمانوں کو سہارا دینا تھا جو کفار کے ظلم و ستم سے تنگ آ کر ہجرت کر کر کے مدینہ میں آ رہے تھے۔ ان کو اب ایک امید لگ گئی تھی کہ مدینہ میں کوئی اسلامی حکومت بن رہی ہے، وہاں کچھ اسلام کا کام ہو رہا ہے، سب کی نظریں ادھر تھیں، اور وہاں کے لوکل لوگ اتنا برداشت ہی نہیں کر پا رہے تھے، اتنا بوجھ تھا ان کے اوپر، ان کی معیشت پہ، تو کہا کیسے وقتوں میں تم خرچ کرو ان پہ۔ اور پھر آگے دیکھیے، بالکل اپنے ذہن پہ رکھتے ہوئے سنیے، اللہ کہہ رہے ہیں وَمَا لَكُمْ، اور تمہیں کیا ہو گیا، لَا تُؤْمِنُونَ بِاللَّهِ، تم نہیں ایمان لاتے اللہ پر۔ یہاں کون سا ایمان ہے؟ لا الہ الا اللہ والا نہیں، یہاں ایمان اس بات پر کہ جو میں دے رہا ہوں وہ میں بچا رہا ہوں، وہ بچ رہا ہے، اس پہ ایمان کوئی نہیں ہے تمہیں۔ وَالرَّسُولَ يَدْعُوكُمْ، اور اللہ کا رسول تو تم کو دعوت دے رہا ہے، کہ لِتُؤْمِنُوا بِرَبِّكُمْ، کہ تم ایمان لے آؤ اپنے رب پر۔ کیسا ایمان؟ خرچ کرو، اللہ کے راستے میں دو، اللہ کے راستے میں، اللہ کے دین کو، اللہ کے نبی کی اس کوز کو سپورٹ کرو۔ وَقَدْ أَخَذَ مِيثَاقَكُمْ إِن كُنتُم مُّؤْمِنِينَ، اور اللہ تم سے اس کا وعدہ بھی لے چکا ہے اگر تم یقین کرنے والے ہو۔ بہت زبردست انداز ہے، اس کو گرامر کی روشنی میں زجر اور توبیخ کا انداز کہتے ہیں، استفہام برائے زجر اور توبیخ۔ آسان لفظوں میں کہہ دیتی ہوں کہ سوال کرنا ڈانٹنے اور تھوڑا سا شعور دلانے کے لیے، جس طرح ہم کہتے ہیں نا، کرتے ہو کہ نہیں یہ کرتے کام، ہوش آ رہا کہ نہیں آ رہا، اب بھی کرو گے کہ نہیں کرو گے، یہ انداز ہے۔ یہاں انداز بتا رہا ہے کہ یہاں پھر مال خرچ کرنے کی طرف دعوت ہے۔ یہ قد اخذ میثاقکم سے کیا مراد ہے؟ بعض کہتے ہیں کہ یہاں میثاقِ ازل ہے، الستُ بربکم والا، کہ تم جب وہاں کہہ چکے تھے کہ اللہ کو رب مانو گے تو آج اس کے نام پر خرچ کیوں نہیں کر رہے۔ اور بعض کہتے ہیں کہ یہاں مراد ہے نبی صلی اللہ علیہ وسلم کی رسالت پر ایمان لانے کا ہے، ہم پیچھے پڑھ چکے ہیں، ثم جاءکم رسول مصدق لما معکم لتؤمنن به ولتنصرنه، اور جب کہہ دیا جائے کہ آئے تمہارے پاس میرا وہ رسول جس کی تصدیق کرے گا وہ اس کی جو تمہارے پاس ہے، تو ضرور اس پر ایمان لانا اور اس کی ضرور مدد کرنا۔ قال اقررتم، کہا کیا تم نے اس پر اقرار کیا، واخذتم علی ذلک مصری، اور لیا تم سے اس پہ بھاری بوجھ۔ قالوا اقررنا، قال فاشهدوا وانا معكم من الشاهدين، اسی آیت کی طرف کہتا ہے اشارہ۔ اور اگر آپ دیکھیں، اگر مدینہ کے لوکل لوگوں سے اگر یہ خطاب ہے نا تو اس سے مراد بیت عقبہ بھی ہے، کیونکہ یہ مدینہ میں اللہ کے نبی کو لے جانے سے پہلے یہ کمٹ کر چکے تھے، عہد کر چکے تھے کہ اللہ کے نبی ہم کسی حال میں آپ کا ساتھ نہیں چھوڑیں گے۔ حضرت عباس جو اس وقت مسلمان نہیں ہوئے تھے، انہوں نے کھڑے ہو کے ان چند لوگوں کو کہہ دیا تھا کہ دیکھو لے کے جا رہے ہو، بڑے شوق سے جا رہے ہو، اگر تم نے اس کو وہاں جا کر چھوڑ دینا تو آج ہی چھوڑ دو، ہم کفر پہ ہیں لیکن ہم نے اس کو ملک سے نہیں نکالا ہوا۔ اس وقت ان سعید روحوں نے اقرار کیا تھا کہ اللہ کے نبی ہماری جان مال جو پڑے گا ہم دے دیں گے، ہم آپ کو تنہا نہیں چھوڑیں گے۔ یہاں وہی عہد یاد کیے جا رہے ہیں کہ قد اخذ میثاقکم، کتنا آسان ہے اللہ کے نام پہ عہد کرنا اور کتنا آسان ہے اس کو توڑ دینا، اللہ ہی پوچھے گا۔ ان کنتم مومنین، اگر تم ایمان والے ہو۔ آج کے مسلمانوں پہ بھی کوئی ذمہ داریاں ہیں؟ آج تو کوئی عہد نہیں ہے نا، آج تو کوئی ہجرت نہیں ہے نا، آج تو ہم خاموش تماشائی بنے، خبریں سنیں، تبصرے کریں، یہ کریں وہ کریں۔ آج ہمیں تو نہیں کہا جا رہا کہ تم اللہ کے راستے میں خرچ کرو اور ایمان لاؤ اور اسلام کو سپورٹ کرو، آج تو کوئی بات ہی نہیں ہے ہمارے لیے۔ ہر ایک خود سے پوچھے، جتنی آج اسلام کے اوپر چوٹیں پڑ رہی ہیں، جتنے حملے ہو رہے ہیں، اتنے تو تب تھے ہی نہیں، تب لوگ ہی تھوڑے تھے۔ اسلام ایک ہے، اس کے خلاف کل ایک دشمن ادھر 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 8-10 تھے اس دائرے کے ارد گرد، کیونکہ آبادی تھوڑی تھی۔ اب دنیا کی آبادی بڑھ گئی، اسلام تو ایک ہی ہے، تو دشمن تو کندھے سے کندھا ملا کے بیٹھے ہوئے ہیں، پشت کو پشت ملا کے بیٹھے ہیں، اور ہم سو رہے ہیں، ہم کھا رہے ہیں، ہم پی رہے ہیں۔ آج وہ وقت آ گیا کہ دوبارہ یہ آیتیں ہمارے سامنے حجت بنی بیٹھی ہیں کہ بتاؤ تم اسلام کے غلبے کے لیے کیا کر رہے ہو، کیا چاہتے ہو تم؟ آئے دشمن تمہاری بیٹیوں کو نکال کے لے جائے، آئے دشمن اور تمہاری عورتوں کو لے جائے، تمہارے بیٹوں کو پھر فرعون کی طرح چھریاں چاقوؤں سے مار کے ختم کر دے، یا ان کی مت مار دے، ان کی سوچ بدل دے؟ کیا یہ چاہتا ہے آج کا مسلمان؟ کیا دے گا گھر اس کو؟ کیا دیں گی گاڑیاں اس کو؟ کیا دیں گے یہ زیور؟ یہ زیور کہاں پہن کے جانا ہے؟ یہ پیسہ کہاں جا کے رکھنا ہے؟ اگر اسلام نہ بچا ہم کہاں بچیں گے؟ کل اگر تلوار خریدنی تھی تو آج قلم خریدنا ہے، کل اگر مسجد نبوی کی چھت ٹوٹی تھی تو آج اسلام کے لیے وہی فورمز بنانے کی ضرورت ہے کہ جہاں سے اسلام کے صحیح نظریات رکھے۔ دیکھیے اب کس کس دشمن کو ماریں گے، کتنے کاکڑوں جب ماریں گی گھر میں؟ آپ کوئی ایسا طریقہ کیوں نہیں اختیار کرتی کہ دشمن دوست بن جائے؟ اسلام کی تبلیغ، سچے علم، اور میں پورے شعور سے یہاں آپ لوگوں میں اور کروڑوں لاکھوں لوگ میرے سامنے ہوں، میں یہ جملہ بڑے شوق سے بول سکتی ہوں، مجھے کبھی اس میں جھول نہیں کہ شاید یہ ہم صرف اپنے پڑھنے پڑھانے کو کہہ رہے ہیں، لیکن میں پوری ورلڈ فورم پہ بیٹھ کے یہ بات کہنے کو تیار ہوں کہ دنیا کے سارے آج کے مسائل مسلمانوں کے مسائل کا ایک ہی حل ہے کہ اس کتاب اور حدیث کی تعلیم کو عام کر دو، تمہارے بھی سمر جائیں گے، غیر بھی سمر جائیں گے، دشمنوں کی دشمنی ختم ہوگی، وہ تمہاری طرف پیار سے بڑھیں گے، اور تمہاری جہالت ختم ہوگی، تمہیں اپنی قدر آئے گی، تم اپنے آپ کو ضائع کرنے سے بچ جاؤ گے کہ کن تم خیر امت اخرجت للناس، تمہیں اپنی قیمت پتہ چلے گی، پھر تم اپنے وقت کو آگ نہیں لگاؤ گے، پھر اپنے مال کو آگ نہیں لگاؤ گے۔ والرسول یدعوکم، ہمیں بھی آج رسول بلا رہا ہے، وہ تو قبر میں چلے گئے، آج رسول کی حدیثیں، رسول کی یہ باتیں ہمیں بلا رہی ہیں کہ تم نے اس دین کے لیے کیا کیا۔ اللہ تعالیٰ مزید رغبت دلا رہے ہیں، هُوَ الَّذِي يُنَزِّلُ عَلَىٰ عَبْدِهِ آيَاتٍ بَيِّنَاتٍ، وہی ہے جو نازل فرما رہا ہے اپنے بندے پر روشن آیتیں۔ قرآن کی آیتیں روشن ہیں، آج میری زبان سے آپ سن رہے ہیں، لیکن نازل تو اللہ کے بندے رسول محمد صلی اللہ علیہ وسلم پہ ہوا تھا نا، کیا آج یہ کوئی آیتیں ہمیں ایسے نہیں لگتا کہ آج نازل ہو رہی ہیں؟ یہ کوئی پری پلانڈ آیتیں تو نہیں ہیں، یہ ترتیب سے چل رہا ہے قرآن، کوئی موقع اور مناسبت سے نہیں۔ اللہ کیسے حالات بنا دیتا ہے، میں تو حیران ہو رہی ہوں۔ اللہ کہتا ہے یہ اللہ کا کلام تمہارے دلوں کی زمین پہ روشن آیتوں کی طرح نکل رہا ہے، کیوں؟ لِيُخْرِجَكُم مِّنَ الظُّلُمَاتِ إِلَى النُّورِ، تاکہ تم کو اندھیروں سے روشنیوں میں لے جائے، کفر کے، جہالت کے، نفس پرستی کے، بے حیائی کے، بدکاری کے، منافقت کے، رسمی رواجی دین کے اندھیروں سے نکال کے تمہیں ہدایت کی روشنی پہ لے جائے۔ اور لوگوں، اللہ تم پہ ظلم نہیں کرتا، وَإِنَّ اللَّهَ بِكُمْ لَرَءُوفٌ رَّحِيمٌ، بے شک اللہ تمہارے ساتھ بڑی شفقت فرمانے والا ہے، وہ بڑا مہربان ہے، وہ تمہارا دشمن نہیں، وہ تمہیں مشکل میں نہیں ڈال رہا، اس نے تمہارا مال لے کے کچھ تمہارے سے لینا کچھ نہیں، اس نے تمہیں دین کے لیے استعمال کر کے تمہارا کچھ بگاڑنا نہیں، یہ تو تمہیں وہ خرید کے انمول کر رہا ہے. وہ کہتے نا کہ تو نے خرید کے مجھے انمول کر دیا, میری کیا قیمت تھی, بازار بازار بکتا تھا, گلی گلی بکتا تھا. کل تک ہم کیا تھے اس کتاب سے جڑنے سے پہلے, گلی گلی بکتے تھے, موڑ موڑ پہ ہماری باتیں تھیں. اس لیے ایک انسان اگر اپنی اس ویلیو کو پہچانے, اس پہ اللہ کے شکر کو قبول کر لے کہ ان اللہ بکم لرؤوف الرحیم, آپ کو اللہ کا رحم ملتا ہے اس کتاب سے جڑنے کے بعد, آپ کی زندگی مشکل تو نہیں ہوگی ٹیسٹوں اور گرامر اور تجوید میں, زندگیاں آسان ہوتی ہیں. پھر فرمایا وما لکم اللہ تنفقوا فی سبیل اللہ, اور کیا ہو گیا تمہیں آخر, کیوں تم خرچ نہیں کرتے اللہ کے راستے میں. حالانکہ وللہ میراث السماوات والارض, اور اللہ ہی کے لیے ہے آسمان و زمین کی میراث, اصل وارث تو وہ ہے. اسماء الحسنی میں اللہ تعالیٰ کا ایک نام ہے الوارث, اس کی جا کے تفسیر سن کے دیکھیں, ایسے لگتا ہے میرا تو پھر کچھ بھی نہیں ہے, اصل وارث وہ ہے. اس کے پاس تو چلے ہی جانا ہے تمہارا سب کچھ, تم اپنے دل سے دے دو. تمہاری آنکھیں, تمہارے کان, قبر کی مٹی میں جانے ہیں تو سب چلے جائیں گے, اللہ وارث ہے, تمہارے پاس کچھ نہیں رہنا, تو کیوں نہیں دیتے. دیکھیں دسویں آیت ہے اور دوسری تیسری بار آ رہا ہے وما لکم, ہو کیا گیا تمہیں, ہوش کرو, سمجھ کرو, دیکھو تمہیں ہوا کیا, تم کیا کرتے ہو, کس طرح کرتے ہو, تم تو وعدے کر چکے, کیا ہو گیا تمہیں. یہ جو پچھلی جتنی آیات گزر رہی ہیں, عبادہ بن صامت کہتے ہیں کہ اللہ تعالیٰ نے جو نعمت تم پر کی ہے, اور اس پختہ وعدے کو یاد کرو جو تم نے اس کے ساتھ کیا جب تم نے یہ کہا تھا کہ ہم نے تیرا حکم سنا اور تیری اطاعت کی. یہ فرماتے ہیں کہ ہم نے رسول اللہ سے اس بات پر بیعت کی تھی کہ ہم آپ کے ہر حکم کی تعمیل کریں گے, نشاط کی کیفیت ہو یا کسل مندی کی. نشاط کہتے ہیں دل کی خوشی, دل کی خوشی کر رہی ہو اس وقت, یعنی دل چاہ رہا ہو کام کرنے کو, یا کسل مند یعنی سست ہو گئے ہیں. ہم اللہ کی راہ میں اپنے مال خرچ کریں گے خواہ ہم تنگ دست ہوں یا خوشحال ہوں, ہم نیکی کا حکم دیں گے برائی سے روکیں گے, اللہ کے بارے میں سچی بات کہیں گے اور کسی ملامت والے کی ملامت سے خائف نہ ہوں گے. ہم تو وہ وعدہ کر چکے, اللہ اسی وعدے کی یاد دہانی کراتا ہے. اور اس کے بعد ایسے لگتا ہے کہ جیسے شیئرز مارکیٹ ہے. اگلا حصہ میں جو پڑھنے لگی ہوں نا, اس کو پڑھتے ہی ٹی وی میں کبھی تجارتی خبروں کی ایک جھلکی, شیئر مارکیٹ ہے اور سٹے لگ رہے ہیں, بولیاں لگ رہی ہیں میرا میرا میرا. اللہ تعالیٰ ایک ایسا ہی شیئر ہمیں دلا رہا ہے کہ لا یستوی منکم من انفق من قبل الفتح وقاتل, تم میں سے کوئی برابری نہیں کر سکتا ان کی جنہوں نے فتح مکہ سے پہلے راہ خدا میں مال خرچ کیا اور جنگ کی. ان کے مقابلے پہ کوئی نہیں جا سکتا, ان کی بیٹ کو کوئی اوور لک نہیں کر سکتا. کیوں؟ اس لیے کہ اولئک اعظم درجۃ من الذین انفقوا من بعد وقاتلوا, ان کا درجہ بہت بڑا ہے ان سے جنہوں نے فتح مکہ کے بعد مال خرچ کیا اور جنگ کی. اب یہ کہاں ان کے درجے کو پہنچیں گے؟ ایک وقت ہوتا ہے, بات وقت وقت کی ہے, بات ضرورت کی ہے, بات تو اس وقت کی ہے کہ جب ضرورت پڑی, بعد میں کہاں ضرورت پڑے گی. اور حقیقت ہے کیسا ہوا, صحابہ کرام نے جو قربانیاں دیں اس کے بعد لوگ اتنا کچھ لے لے کے آتے تھے لیکن ان کا قبول نہیں ہوتا تھا کہ ضرورت نہیں رہی. اسلام کا مزاج چندے والا مزاج نہیں ہے کہ ہر وقت چندہ باکس کھلا رہے. حالات ہوئے, تبوک آئی, مانگا, ختم. موقع گزر گیا, بات ختم, رات گئی, بات گئی. بعد میں آؤ گے تو درجے نہیں ملیں گے, چلی گئیں باتیں. یہاں اگر آپ دیکھیں تو ایک جملہ مخذوف ہے, اگر آپ حذف کا معنی سمجھتے ہیں نا, کہ لا یستوی منکم من انفق من قبل الفتح وقاتل. عبارت پتہ کیسے ہونی چاہیے تھی, لا یستوی من انفق قبل الفتح وقاتل ومن انفق بعد الفتح وقاتل. لیکن انداز کو شدید کرنے کے لیے ایسے لگتا ہے کہ کھڑا کر دیا. صلح حدیبیہ سے پہلے کی یہ ساری آیات ہے. یہ حالات تھے کہ جب مسلمانوں کے لیے جینا دھوبر ہو رہا تھا, ہر لمحے یہ لگتا تھا کہ کفر کا سیلاب مسلمانوں کی نسلوں کو بہا کے لے جائے گا. غیر یقینی حالات, تشویشناک. اللہ تعالیٰ ایسی آیتیں بھیج بھیج کے صحابہ کرام کے ایمان کو بڑھا رہا تھا, اور آپ کو پتہ ہے کہ پھر جو اس کا اثر ہو رہا تھا, کچھ بچا کے نہیں رکھا. कुछ नहीं रखा। बचाता बंदा किससे है जिसको पता नहीं है। ऐसे ना आप शौहर को कुछ पैसे देते, कहते हैं और कुछ नहीं है मेरे पास। फिर अगली जरूरत पड़ती है, फिर एक और खीसा खोल के कहते हैं बस यही था और कुछ नहीं है मेरे पास। ये भी आप तब करेंगे जब आप सुघड़ हैं, कुछ खर्च बचा लेते हैं, वरना तो आप हर वक्त मांगने वाले। आप बताइए कि जिसको बड़ी ज़रूरत है और उसको पता है कि आपने भी कुछ बचाया हुआ है, उसको खुशी होगी आपके आधा देने की? वो कहेगा वो पीछे वाला भी तो दिख रहा है मुझे। लोग गिन गिन के देते हैं, अल्लाह वाले गिन के रखते हैं कि ये रख लूँ ये काम आने वाला है, ये रख लो बेगिने अल्लाह को दे दो, गिन गिन के अपना रखो, देखेंगे कल क्या होगा। जो ज़िंदगी देगा वो दे भी देगा। हाँ लेकिन वकुल्लम वादल्लाहिल हुस्ना, और सब के साथ वैसे वादा तो हुस्ना का ही है। कितना प्यारा है मेरा रब, किसी की भी कदरी नहीं करता। कहा वादे सबसे ही हैं, कुछ फ़ौरन लेके आ जाते हैं, सारा कुछ ले आते हैं, कुछ देर से लाते हैं और थोड़ा लाते हैं। कुल्लम वादल्लाहुल हुस्ना, कोई ये ना सोचे कि किसी ने सारा दिया उसका तो कबूल है और किसी ने 10% दिया तो उसका कबूल है। नहीं, कुल्लन वादल्लाहुल हुस्ना, अल्लाह नहीं ज़ाया करता। तुम्हारे बैंक में एक पैनी पड़ी रहे, वो उस पर भी इंटरेस्ट लगा के तुम्हें पकड़ाते हैं, तो क्या अल्लाह तुम्हारा छोड़ देगा? अल्लाह देता है। और यहाँ कुल्लन से मुराद सारे सहाबा। इस एक लफ्ज़ पे बात समझ लीजिए कि सहाबा के बारे में किसी ने अगर गाली दी, बाज़ लोगों ने इतना कुछ बोला, नऊज़ बिल्ला। ये जो आयत गुजरी है ना कि आमिनु बिल्लाहि व रसूली, वो कहते हैं नऊज़ बिल्ला, ये सहाबा को कहा जा रहा है सही तरह ईमान लो। अस्तग़फिरुल्लाह, यानी जो सहाबा के दुश्मन होते हैं ना, वो बुग़्ज़ छोड़ते नहीं हैं। उन्होंने इन आयात को दलील बना बना के कहा कि नऊज़ बिल्ला इनका ईमान अच्छा नहीं था, तभी तो अल्लाह ताला इनको दावत ईमान दे रहा है। कुल्लम वादल्लाहुल हुस्ना, लेकिन जैसे हर माशरे में दो तरह के लोग होते हैं ना, इसी तरह उस दौर में भी दो ही थे। कुछ असाबिकून अल में रहना चाहते हैं, कुछ का गोल पोजीशन होती है A+, कुछ का गोल ही पासिंग मार्क्स होते हैं, तो बस दो थे। तो कुल्लम वादल्लाहुल हुस्ना, किसी को 25 में से 25, किसी को 25 में से 20, किसी को 25 में से 15, 16, कोई बात नहीं। तुम कौन होते, शुक्र करो वो 15 भी तो ले रहे हैं, तुम तो वो भी नहीं ले रहे। तुमने तो पढ़ना ही छोड़ दिया, तुमने तो टेस्टों के डर से आना ही छोड़ दिया। इसलिए फरमाया वल्लाहु बिमा तअमलून खबीर, अल्लाह सुबहान तआला हर बात से बाखबर है, जो तुम करते हो वो उसको पता है, उसके बारे में पता है। हज़रत अब्दुल्ला बिन उमर फरमाते हैं कि मैं अल्लाह के नबी के पास बैठा था, अबू बकर सिद्दीक भी वहाँ बैठे थे, आपने अबा पहनी हुई थी, एक लॉन्ग ड्रेस होता है अरबी कल्चर में होता है, और इसको आगे बांधा हुआ था। जिब्राइल अमीन आए और अर्ज़ किया, ए अल्लाह के नबी, ये क्या बात है कि मैं देख रहा हूँ कि अबू बकर ने कैसी अबा पहनी हुई है जिसके सामने से कांटों से बखिया किया हुआ है, यानी बटन नहीं थे, कांटे लगा के जुड़ा हुआ था। अल्लाह के नबी ने फरमाया कि इसने अपना सारा माल मुझ पर खर्च कर दिया है। जिब्राइल ने फरमाया कि अल्लाह ताला आपको हुक्म देते हैं कि आप अल्लाह का सलाम अबू बकर को पहुँचाएँ और इनसे पूछें कि क्या आप इस फ़क्र और तंग दस्ती पर खुश हैं कि नाराज़ हैं। अल्लाह के नबी ने अबू बकर सिद्दीक़ को सलाम पहुँचाया और ये सवाल पूछा, तो अबू बकर सिद्दीक़ ने फरमाया, मैं अपने रब पर कैसे नाराज़ हो सकता हूँ, मैं अपने रब से राज़ी हूँ, मैं अपने रब से राज़ी हूँ, मैं अपने रब से राज़ी हूँ। इस पर अल्लाह ताला ने फरमाया, अबू बकर मैं तुझसे राज़ी हूँ और तू मुझसे राज़ी है। ये सुनकर जिब्राइल अलैहिस्सलाम ने फरमाया, अल्लाह के नबी, जिस रब ने आपको हक के साथ नाजिल किया है, अल्लाह ताला की तरफ से ये पैगाम है। थोड़ी सी तवील रिवायत है, ये तफसीर कुर्तुबी की रिवायत है। अब आप देखिए कि ये रिवायत अगर आप इसको सिर्फ इतना ही समझ लें कि अल्लाह किसी का अजर ज़ाया नहीं करता, कुल्लम वादल्लाहुल हुस्ना, जो करेगा वो पाएगा। आखिरी आयत इस मज़मून की, मनज़ल्लज़ी युक़रिदुल्लाह क़र्दन हसना, कौन है जो अपना माल अल्लाह को बतौर कर्ज़े हसना दे दे, क्या मिलेगा, कितने % लगेगा, कितना इंटरेस्ट मिलेगा। फरमाया फयुदाइफहु लहु, वो उसको कई गुना ज़्यादा कर देगा। दुनिया में तो परसेंटेज मिलती है ना, 10, 20, 5, 50, अल्लाह मल्टीप्लाई करेगा। यानी आप 1 लाख देते हैं तो अल्लाह ताला 1 जमा 1 नहीं, 1 ज़रब 1। आप अल्लाह के रास्ते में 2 लाख दे रहे हैं ना, तो अल्लाह ताला 2 जमा 2 नहीं, 2 ज़रब 2 करेगा। तीन जमा तीन नहीं छः बनते हैं ना, तीन ज़रब तीन नौ बनते हैं। फयुदाइफ, अल्लाह के पास हमेशा मल्टीप्लाई का साइन है, ज़रब का निशान जिसको आप कहते हैं। और आप इस साइन पे भी गौर करें ना, ये ऐसे है जैसे क्रॉस, दुनिया की नज़रों में आप क्रॉस लगाते हैं वहाँ आपके मल्टीप्लाई हो जाते हैं। कैसे इतना दे देता है, उसके पास इतना है, कहा व लहू अजरुन करीम, मल्टीप्लाई करके तो ये सिर्फ पैसा देता है वापस, तुम्हारी कुर्बानियाँ देता है, असल अजर तो तुम्हें वहाँ जाके देगा।